रमज़ान का महीना है, बिलुमुम लोग इसी महीने में ज़कात अदा करते हैं। इस सेंटर के तहत भी हमने कोशिश की है कि लोगों को ज़कात की कैलकुलेशन में आसानी हो, तो एक कैलकुलेटर भी बनाया है, लोग उसको इस्तेमाल भी करेंगे। मैं चाहता हूँ कि आज की नशिस्त में ज़कात के हवाले से जो आपका नुक्ता नज़र है, जो तसव्वुरात हैं, अगरचे बहुत तफसील से आपकी किताब में बयान हुए हैं, लेकिन एक वीडियो के अंदर लोग आम तौर पर आजकल इसको सुन लेते हैं, तो सारे चीज़ें आपके सामने रखूँ और लोगों को जो कैलकुलेटर है उसको भी आसान करने में आसानी रहे। पहला सवाल मेरा आपसे ये है कि ये बताइएगा कि ज़कात है क्या और ये क्यों आयद की गई है मुसलमानों के ऊपर?
अपने असल के लिहाज से ज़कात इबादत है। हमारे ऊपर जो इबादात लाजिम की गई हैं, यानी अल्लाह ताला के साथ अपने ताल्लुक़ के इजहार के जो मरासिम लाजिम किए गए हैं, उनमें जिस तरह नमाज है, जिस तरह रोज़ा है, जिस तरह हज उमरा है, जिस तरह कुर्बानी है, उसी तरह ज़कात भी है। तो ज़कात अपनी असल के लिहाज से इबादत है। एक बंदे मोमिन की हैसियत से अल्लाह ताला ने हम पर लाजिम कर दिया है, यानी हमारे परवरदिगार ने लाजिम कर दिया है कि अपने माल का एक हिस्सा हम माशरे का हक समझकर माशरे के सपुर्द कर दें, अल्लाह ताला के सपुर्द कर दें। ज़ाहिर है अल्लाह ताला के सपुर्द तो आसमान पर जाकर नहीं करेंगे, इस दुनिया में जो इज्तमाई नज़म कायम होता है उसके सपुर्द कर दें। अगर इज्तमाई नज़म कायम नहीं है या वो इसका मुतालबा नहीं कर रहा, तो फिर अपने तौर पर लोगों तक उसको पहुंचाने की कोशिश करें। लेकिन इस दुनिया में जो अल्लाह ताला ने इंसान की फितरत में दाइयात रखे हैं, उनका ज़हूर इसी तरीके से हुआ है कि इंसान एक माशरत पैदा करता है और फिर अपने अंदर एक इज्तिमाई नज़म भी पैदा कर लेता है। वो कबीले की सतह पर पैदा करें, वो रियासत की सतह पर पैदा करें, वो आज के जदीद ज़माने में जिस तरह की हुकूमतें बन गई हैं उनकी सतह पर पैदा करें, ये इंसान की फितरत के दाइयात का ज़हूर है। तो अल्लाह ताला ने भी यही किया है कि उसने अपना एक हक कायम किया, वो हक हम पर आयद किया और उसके बाद ये फ़ैसला सुना दिया कि अब तुम जो कुछ मैंने मुकरर कर दिया है वो अपने माल में से निकालोगे, और निकाल कर गोया तुम मेरी इबादत कर रहे हो, मेरी बारगाह में पेश कर रहे हो, लेकिन अमलन अपने नज़म इज्तमाई के सपुर्द कर दोगे। तो इसको ज़कात कहा जाता है। चुनांचे इसके बाद अल्लाह ताला ने ये वाज़े कर दिया है कि किसी शख्स को, ख्वा वो फ़र्द है, ख्वा वो गिरोह है, ख्वा वो शेख कबीला है, ख्वा वो कोई रियासत है, किसी मुसलमान से इससे आगे कुछ मुतालबा करने का हक नहीं है। यानी गोया यूँ समझिए कि ज़कात एक इबादत है, लेकिन अपने नतीजे के लिहाज से वही तनहा टैक्स है जो कोई हुकूमत अपने मुसलमान शहरियों पर आयद कर सकती है।
ठीक, ये बताइएगा हम सब के ज़कात वसूल कौन करेगा और ये ज़कात लेने का हक दीनी तौर पर किसको दिया गया है, और अगर वो ज़कात ना ले रहा हो तो फिर बंदों की ज़िम्मेदारी क्या है, वो किन किन मद्दात में ज़कात की रकम खर्च कर सकते हैं?
ये मैंने अभी आपकी खिदमत में अर्ज़ किया कि असल में तो ये ज़कात हम अपने अल्लाह, अपने परवरदिगार की बारगाह में पेश करते हैं। असल में यही तसव्वुर है जो बाद में जब शिर्क पैदा हुआ, तो आपने देखा होगा कि बुतों के हुजूर में भी चीज़ें पेश की जाती हैं। तो हम ज़कात ये अल्लाह ही की बारगाह में पेश करते हैं, लेकिन अमलन क्या होता है, अपने नज़म इज्तमाई के सपुर्द कर देते हैं। वो नज़म इज्तमाई मैंने गुजारिश की कि किसी ज़माने में कबीले की सतह पर होता था, वो रियासत की सतह पर भी हो सकता है, आज के ज़माने में वो मुनज़्ज़म रियासतों की सूरत में है। लिहाजा मुसलमानों की हुकूमत जब इसका मुतालबा करेगी तो ये उसी के सपुर्द किया जाएगा। अगर वो नहीं करती, या आप किसी ऐसे माशरे में रहते हैं जहाँ कोई बाकायदा नज़म नहीं है, कबायली सा माशरा है, तो वहाँ पर फिर आप ज़ाती तौर पर अदा करेंगे, और ज़ाती तौर पर अदा करने के लिए आपका इत्मीनान होना चाहिए कि जिसको आप दे रहे हैं या जिस मद में दे रहे हैं वहाँ इसकी ज़रूरत है। वो फ़र्द भी हो सकता है, यानी एक शख्स को खाने पीने की ज़रूरत है, एक शख्स को अपने बच्चे की तालीम की ज़रूरत है, एक शख्स को अपने लिए सर छुपाने का घर बनाने की ज़रूरत है, तो किसी भी ज़रूरतमंद को जिसको आप ज़रूरतमंद समझते हैं दे सकते हैं। और इसी तरीके से अगर ज़रूरतमंदों के मकासद को सामने रख कर कोई इज्तमाही काम किए गए हैं, जैसे कोई अस्पताल बनाया गया है या लोगों की मदद के लिए कोई इदारा कायम किया गया है या तालीम के लिए कोई इदारा कायम किया गया है तो उसको भी दे सकते हैं। तो दोनों तरीक़ों से अदा की जा सकती है।
ठीक, आमतौर पर हम सब ये समझा जाता है कि ज़कात में किसी को मालिक बनाना बहुत ज़रूरी है, आपके नुक्ता नज़र के मुताबिक ये जो तमलीक की शर्त है ज़कात की अदायगी में, क्या ये कोई शर्त के तौर पर हम कबूल करेंगे या नहीं?
इसकी कोई हैसियत नहीं है, ये फुकहा ने आयत की, और एक ज़माने में जिस वक्त उस्ताद इमाम जमात इस्लामी से मुतल्लिक थे तो वहाँ ये चीज़ ज़ेर बहस आई, इसलिए कि जमात भी लोगों से इस तरह के अमवाल इकट्ठे करती थी, तो उस पर यह एतराज़ किया गया कि इसमें तो तमलीक की शर्त पूरी नहीं होती। तो उन्होंने एक मज़मून लिखा था जो मसला तमलीक के उन्वान से शाये हुआ है, उसको लोग पढ़ सकते हैं। उसमें पूरे इस्तदलाल का जायज़ा लेकर ये बता दिया गया है कि ये बिल्कुल एक बेमानी चीज़ है, इसकी कोई बुनियाद ना कुरान में है ना हदीस में है, ये एक फ़िकी नौयत की राय है, उस राय की गलती उन्होंने पूरी तरह वाज़ कर दी है और दलाइल दे दिए हैं। लिहाजा मेरे नज़दीक ज़कात आप जिस तरह किसी फ़र्द को दे सकते हैं उसी तरीके से किसी इदारे को भी दे सकते हैं, किसी इज्तमाही काम में भी दे सकते हैं। ज़ाहिर है जब हम हुकूमत को देते हैं तो उस वक्त भी हुकूमत की सवाबदीद पर होता है, वो जिस तरह चाहती है उसको खर्च करती है।
ठीक, आगे बढ़ते हैं। हमसे भी बताइएगा कि ज़कात का जो निसाब है वो क्या है, माल कितना हो, किस सूरत में हो तो उस पर ज़कात अदा की जाएगी, और साथ साथ ये भी बता दीजिएगा कि ज़कात आयत कब होती है माल के ऊपर।
ज़कात का जो निसाब है यानी कितना माल हो तो वो आप पर आयद हो जाती है, इसकी जो सूरतें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में मौजूद थीं तो आपने अपने एक इंतज़ामी फ़ैसले के तहत वहाँ निसाब मुकर्रर कर दिया। मसलन सोना मौजूद था बता दिया, चांदी मौजूद थी उसको बता दिया, बल्कि उसमें चांदी ही को असल निसाब बनाया गया और ये कहा गया कि 5 उकिया चांदी पर ज़कात आयद हो जाएगी, उसी की कीमत के बराबर सोने पर उसका इतलाक़ किया गया। इसी तरह से जो आम फसलें होती थीं उनकी भी एक मकदार रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने मुकर्रर कर दी और ये कहा कि इसके ऊपर ज़कात ले ली जाएगी। ऐसे ही जानवरों के मामले में निसाबात खुद रसूलुल्लाह सल्लम ने मुकर्रर कर दिया कि गायें 30 होंगी तो फिर ज़कात के काबिल होंगी, ऊँट 5 होंगे तो उसके बाद ली जाएगी। तो जिन चीज़ों में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह के निसाबात मुकर्रर कर दिए हैं वो तो क़यामत तक उसी तरह रहेंगे, लेकिन वो चीज़ें जो अब नई सामने आई हैं जिनमें हमें अब निसाब मुकर्रर करना होगा तो उसको इज्तिहादी तौर पर मुकर्रर किया जाएगा और उसमें उसूल वही सामने रखा जाएगा जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने निसाब मुकर्रर करते वक्त सामने रखा है कि वो नागुज़ीर ज़रूरतें जो इंसान को लायक होती हैं उतनी रकम को या उतनी मालियत को उससे मुस्तस्ना रखा जाए। ये गोया एग्जेम्पशन है जिसको आप निसाब कहते हैं कि इतने पर ज़कात नहीं होगी। तो रसूलुल्लाह सल्लम ने जो मुकर्रर कर दी वो तो गोया आपका फ़ैसला है और एक मुसलमान की हैसियत से हम उस फैसले के सामने सरे तस्लीम खम करेंगे और क़यामत तक उसी की पैरवी करेंगे। लेकिन जिन मामलात में आपने कोई फ़ैसला नहीं किया, आपके फ़ैसलों को सामने रखकर, उनकी रूह को सामने रखकर हम इज्तिहाद करेंगे।
ठीक, ये बताइएगा हम सब कि माल के अंदर जो ज़कात का निसाब मुकर्रर किया गया है वो आमतौर पर यही कहा जाता है कि 7.5 तोले सोना या 52 तोले चांदी में से किसी एक चीज़ तक आपकी बात पहुंच रही है, माल पहुंच रहा है। हम ये देखते हैं सोने चांदी की कीमत में बहुत फ़र्क है, 7 तोले 7.5 तोले सोना तो बहुत ज़्यादा मालियत बनती है लेकिन 52 तोले चांदी कम मालियत बनती है, तो इसमें क्या दोनों क्राइटेरिया को मीट होना ज़रूरी है या किसी के पास अगर 52 तोले चांदी हो जाए तब भी उसको 2.5% ज़कात?
जी, मैंने अभी अर्ज़ किया कि इसमें असल निसाब की हैसियत रसूलुल्लाह ने जो मुकर्रर किया वो चांदी की है, यानी चांदी को निसाब मुकर्रर किया गया उस ज़माने में जब चांदी की उस मकदार के बराबर सोने की कीमत का तयन किया गया तो वो लोगों में राइज हो गया है असल चांदी है। तो चांदी का अगर आपने निसाब समझना है तो उसको आम तौर पर कन्वर्ट किया गया है ना, उस वक्त तो ज़ाहिर है 5 उकिया चांदी ये कहा गया था, तो उसको आप उस वक्त के पैमानों के लिहाज से कन्वर्ट करते हैं तो वो कोई 52.5 तोले चांदी बनती है। बस इस पर ज़कात नहीं होगी, इसके बाद जो कुछ भी आपके पास चांदी है या इसकी इस मकदार की मुमासलत से अगर सोना है तो उस पर ज़कात आए तो।
ठीक, आगे बढ़ते हैं। आपसे भी बताइएगा कि किसी के पास माल है और उस पर ज़कात आयद हो गई है, کہا عام طور پہ جاتا ہے کہ مال پر سال گزرنا چاہیے حولان حول، یہ زکوٰۃ آیت کب ہوتی ہے مال کے اوپر جو 2.5% آپ نے ادا کرنی ہے؟
اس میں پہلی بات تو یہ جان لینی چاہیے کہ زکوٰۃ صرف مال پر نہیں ہے، یعنی وہ مال پر 2.5% ہے، وہ پیداوار میں 5, 10 اور 20% ہے، اور مواشی، کیونکہ ایک زمانے تک دنیا میں معیشت کی بڑی بنیاد مواشی رہے ہیں، آپ جانور پالتے ہیں، ان کے گلے آپ کے پاس ہوتے تھے اور اس کو بڑی دولت سمجھا جاتا تھا، ان کے لیے گایوں کی، اسی طرح سے اونٹوں کی، اسی طرح سے بھیڑ بکریوں کی الگ الگ زکوٰۃ مقرر کی گئی ہے، اس کی تفصیلات ہیں، میں نے وہ اپنی کتاب میزان میں بیان کر دی ہیں، اس کو لوگ وہاں سے دیکھ سکتے ہیں، تو الگ الگ اس کے لیے بیان کیا گیا ہے، تو یہ نہیں ہے کہ ہر چیز کے لیے 2.5% ہے، یہ غلط فہمی ہے بالکل، یعنی یہ زکوٰۃ 2.5% زکوٰۃ اصل میں آپ کی بچت پر ہے، آپ کے پاس پیسے پڑے ہوئے ہیں، آپ کے پاس سونا ہے، آپ کے پاس چاندی ہے، آپ کے پاس کوئی پلاٹ ہے، یعنی جو بھی دولت کی چیزیں ہو سکتی ہیں، ہیرے ہیں، جواہرات ہیں، کوئی اور چیز ہے جس کو آپ مال دولت کہتے ہیں، وہ آپ کے پاس ہے یا آپ اس کے مالک ہیں، تو اس پر یہ زکوٰۃ عائد ہوگی، اور یہاں یہ بھی سمجھ لینا چاہیے کہ تین چیزوں پر زکوٰۃ نہیں ہوتی، یعنی ذاتی استعمال کی کسی چیز پر زکوٰۃ نہیں ہوتی، ذاتی استعمال کے زیورات ہوں، ذاتی استعمال کا فرنیچر ہو، ذاتی استعمال کا گھر ہو، ذاتی استعمال کی گاڑیاں ہوں، ذاتی استعمال کی کسی چیز پر زکوٰۃ نہیں ہوتی، اسی طرح سے جو نصاب مقرر کیا ہے رسول اللہ صلی اللہ علیہ وسلم نے، یا اب اگر کوئی نصاب اجتہادی طور پر مقرر کیا جائے گا، کیونکہ نئی چیزیں آ گئی ہیں تو ان میں نصاب مقرر کرنا ہوگا، تو وہ نصاب سے کم جو چیز ہوگی اس پر بھی زکوٰۃ عائد نہیں ہوتی، اسی طرح سے پیداوار ظاہر ہے کہ کسی عامل پیداوار سے ہوگی، اگر آپ نے زمین سے پیداوار لینی ہے تو زمین عامل ہے، زمین خریدیں گے تبھی پیداوار ہوگی، اگر آپ نے فیکٹری سے پیداوار لینی ہے تو فیکٹری عامل ہے، کوئی فیکٹری لگائیں گے، کسی جگہ کوئی عمارت بنائیں گے، مشینیں لائیں گے تبھی اس سے پیداوار ہوگی، اسی طرح سے اگر مثال کے طور پر آپ نے کوئی پلازا بنایا ہے، اس کو کرائے پر اٹھانا ہے یا مکان کرائے پر اٹھانا ہے، تو وہ بنے گا تو تبھی ہوگا، تو وہ چیز جو عامل پیداوار ہے یعنی مینز آف پروڈکشن کی حیثیت اختیار کر گئی ہے، اس پر بھی زکوٰۃ عائد نہیں ہوتی، اس سے جو چیز پروڈیوس ہوگی اس پر زکوٰۃ ہوگی۔
ٹھیک، یہ بتائیے کہ ہم سب کی جو بچت کی زکوٰۃ ہے 2.5%، اس پر میں نے سوال پوچھا آپ سے، کیا سال گزرنے کی عام طور پہ شرط بیان کی جاتی ہے کہ اس مال پہ سال گزرا ہو، یہ آیت کس دن ہوتی ہے؟
حولان حول کا مطلب یہ ہے کہ مال کی زکوٰۃ سال میں ایک بار لی جائے گی،
ٹھیک،
یعنی یہ سال میں دو مرتبہ نہیں لی جا سکتی، تین مرتبہ نہیں لی جا سکتی، ایک بار لی جائے گی، تو اس لیے مال کی زکوٰۃ کے لیے جب حکومت بھی لے گی تو ایک دن مقرر کرے گی، طے کرے گی کہ مثال کے طور پر ہم 5 اپریل کو لیا کریں گے، 3 مارچ کو لیا کریں گے، 1 رمضان کو لیا کریں گے، دن مقرر کرے گی، اس وقت بھی جن لوگوں کو مال کی زکوٰۃ دینی ہوتی ہے انہیں دن مقرر کرنا چاہیے، تو بس اس دن جو کچھ ان کے پاس مال ہوگا، وہ رات کو آیا ہو تب بھی، اور رات کو چلا گیا تو چلا گیا، جو اس دن موجود ہوگا اس پر 2.5% زکوٰۃ آئے، تو اس کو حولان حول کہتے ہیں، اس کا یہ مطلب نہیں ہوتا کہ ہر ہر روپے پیسے کے اوپر آپ طے کر رہے ہیں کہ اس پہ سال گزرا ہے یا نہیں گزرا، یعنی گویا آپ زکوٰۃ دینے کے قابل ہو گئے، آپ نے زکوٰۃ کا ایک دن مقرر کر لیا، اب مال آیا مال چلا گیا، کچھ آپ نے خرچ کر لیا، جو اس دن آپ کے پاس موجود ہے، پلاٹ ہے آپ کے پاس، کوئی ہیرا ہے، کوئی جواہرات ہیں، کوئی اور چیز ہے، اس پر زکوٰۃ عائد ہو جائے۔
ٹھیک، ہم سے بتائیے کہ ابھی آپ نے فرمایا کہ ذاتی استعمال کی چیزیں مستثنی ہیں، تو ذاتی استعمال کی چیزوں میں کیا کیا چیزیں شامل ہوں گی، مثلا ہمارا گھر، ہمارے زیورات، اگر ہم نے کوئی چیز سنبھال کے رکھی ہوئی ہے، بچیوں کے لیے عام طور پہ مائیں جو ہیں وہ زیور جمع کر کے رکھتی ہیں، کیا وہ بھی ذاتی استعمال میں آئے گا؟ اس لیے پلاٹ لوگ جمع رکھتے ہیں کہ اس پہ گھر بنائیں، تو ذاتی استعمال کا دائرہ کار حدود کیا ہے؟
یہ جتنی چیزیں آپ نے بیان کی ہیں سب ذاتی استعمال ہی کی چیزیں ہیں، یعنی میرا گھر ہے، میرے فرنیچر ہے، میرے کپڑے ہیں، میری گاڑیاں ہیں، اسی طریقے سے ظاہر ہے بچوں کے لیے کوئی چیز آپ نے، تو وہ ذاتی استعمال کی چیز ہے، آپ نے کسی بچے کے لیے کوئی اہتمام کر رکھا ہوا ہے، یا کوئی چیز اس کے لیے، کوئی پلاٹ یا کوئی چیز اس کے نام لگا رکھی ہے، وہ سب چیزیں ذاتی استعمال ہی میں ہوگی، یعنی اصل چیز یہ ہے کہ وہ استعمال کرنے کے لیے ہے، یعنی یوں نہیں ہے کہ آپ نے اس نام سے مال جمع کر رکھا ہوا ہے، استعمال کی چیزیں, تو وہ استعمال کی کسی چیز پر بھی نہیں ہوگی, وہ کوئی بھی ہو سکتی ہے. اس سے زائد جو کچھ آپ کے پاس ہے, خواہ وہ آپ نے بچت کے طور پر رکھا ہوا ہے یا وہ تجارت کا مال ہے, اس سب پر زکات عائد ہوگی.
ٹھیک, لیکن اگر ہم نے مثلا کوئی پلاٹ لے کے رکھا ہوا ہے, استعمال میں نہیں ہے, مستقبل میں پیش نظر ہے 20-30 سال بعد گھر بنائیں گے, تو اس کا کیا معاملہ
اگر ہوگا؟ اپنے گھر کے لیے رکھا ہے تو اس پر کوئی زکات نہیں ہوگی, اور اگر وہ محض روپیہ جمع کر کے رکھنے کے لیے یا انویسٹمنٹ کے نقطۂ نظر سے رکھا ہے تو پھر اس پر زکات عائد ہو جائے گی.
ٹھیک, آپ کے علم میں غم سب بچے آج کل ملک سے باہر جاتے ہیں, فیسیں بڑی ادا کرنی پڑتی ہیں, والدین اس کے لیے بھی کافی حد تک جمع کرتے ہیں کالج فنڈ بنا کر, تو وہ جو مال ہے وہ بچوں کی ذاتی ضروریات کے طور پہ خرچ کرنے میں آئے گا یا اس پہ بچت کی زکات ان کو ہر سال ادا کرنی؟
اگر تعلیم کے کوئی ایسے ناگزیر اخراجات بن گئے ہیں موجودہ زمانے میں تو ان کو بھی استعمال کے اخراجاتی کے طور پر رکھنا چاہیے.
ٹھیک, آگے بڑھتے ہیں. یہ بتائیے کہ ہم سب کہ آپ نے فرمایا کہ جو پیداوار ہے اس میں 5, 10 اور 20% زکوٰۃ ہوتی ہے, یہ پیداوار کی زکوٰۃ بالعموم لوگوں کے لیے ایک بہت ہی منفرد چیز ہوتی ہے, وہ زمین کی پیداوار سے تو واقف ہیں, سروسز پہ جو اطلاق آپ نے کیا ہے یا کوئی آپ کا اجتہادی اطلاق ہے؟
کہ پہلے تو اصل بات کو سمجھ لینا چاہیے, یعنی اللہ کے پیغمبر ہی نے یہ سب چیزیں مقرر کی ہیں, یہ کوئی میں نے دریافت نہیں کی. آپ نے عشر سنا ہوگا تو عربی میں عشر 10% کو کہتے ہیں, نصف عشر سنا ہوگا تو وہ اصل میں عربی زبان میں 5% کو کہتے ہیں. تو یہ سب کے سب زکوٰۃ کے شرع ہیں جو اللہ کے پیغمبر نے مقرر کی ہیں. آپ کے زمانے میں جو پیداوار تھی وہ زرعی پیداواری تھی زیادہ تر, یعنی باغ لگایا ہے, کوئی فصل اگائی ہے تو یہی پیداوار تھی. پیداوار کی دوسری قسم جانوروں کی پیداوار, معاف کیجیے. پیداوار کی دوسری قسم جانوروں کی پیداوار تھی اور ان میں بھی بڑھوتری ہوتی رہتی تھی, اس کے لیے بالکل الگ طریقہ مقرر کر دیا. لیکن زرعی پیداوار کے لیے جو آپ نے قاعدہ بنایا اور اس کو جاری کیا, وہ پہلے سے بھی موجود تھا, ابراہیمی روایت میں بھی رہا ہے اور بائبل میں بھی اسی کے آثار ملتے ہیں. وہ یہ تھا کہ اگر تو پیداوار محنت اور سرمایہ دونوں سے ہو رہی ہے, ظاہر ہے پیداوار ایسے اتنی ہو جائے گی نا, اس کے اندر کوئی چیز لگے گی تو پیداوار ہوگی, تو اگر وہ محنت اور سرمایہ دونوں سے ہو رہی ہے تو 5%, ایک سے ہو رہی ہے تو 10%, دونوں کے بغیر ہونی شروع ہو گئی ہے تو پھر 20%. جس کو خمس آپ کہتے ہیں وہ 20% ہے اصل میں, عربی میں اگر کہنا ہو 20% تو اسے خمس کہتے ہیں, اگر کہنا ہو 10% تو اسے عشر کہتے ہیں. تو یہ ان الفاظ کے ساتھ لوگوں کے علم میں ہے لیکن وہ اس کو اردو میں نہیں سمجھتے. وہ پیداوار کی جو قسم رسول اللہ کے زمانے میں تھی, اس کے بعد نئی نئی قسمیں پیدا ہو گئیں پیداوار کی, تو جب نئی قسمیں پیدا ہوتی ہیں تو ان میں اجتہادی اطلاق کیا جاتا ہے. اب مثلا دیکھیے کہ آپ کے ہاں مال کی جو زکوٰۃ ہے وہ تو سونے اور چاندی کے لیے بیان ہوئی ہے نا, تو اب کرنسی سونا اور چاندی تو نہیں ہے. اسی طرح سے یہ جو پلاٹ ہیں زمین کے, یہ سونا اور چاندی تو نہیں ہے. تو یہاں کیا کیا ہے آپ نے؟ یہاں یہ کیا ہے کہ جو سونے اور چاندی کی حقیقت ہے اس کو سامنے رکھ کے ان چیزوں کو بھی مال قرار دے کر ان پر زکوٰۃ کا فیصلہ کیا. علماء نے کیا, سمجھدار لوگوں نے کیا, اور اپنے طور پر بھی ہر آدمی اپنی عقل سے کام لے تو یہی سمجھے گا. تو پیداوار کو آپ صرف زرعی پیداوار تک کیسے محدود کر سکتے ہیں؟ موجودہ زمانے میں صنعتی پیداوار الگ سے ایک بڑی چیز بن گئی. بہت سے ایسے کام ہیں کہ جن میں آپ جب انویسٹ کر دیتے ہیں تو ان سے یافت ہونی شروع ہو جاتی ہے. آپ نے اسکول بنا دیے, فیسیں آنی شروع ہو گئیں, کوئی ڈاکٹر ہے اس نے اپنا کلینک کھول لیا, اس میں اس کو معاوضہ ادا کیا جاتا ہے. تو دسیوں پیداوار کی صورتیں پیدا ہو گئی ہیں, پلازے بنا لیں, مکان بنا لیں, ان کا کرایہ آنے لگ جاتا ہے. تو پیداوار کی نئی صورتوں کو اسی اصول پر الحاق کر کے ان پر زکوٰۃ عائد کی جائے گی. تو میں نے یہ کام کیا ہے, یہ باقی لوگ بھی کر رہے ہیں, لیکن انہوں نے غور نہیں کیا اس بات کے اوپر کہ جس وقت کرنسی نوٹ پر انہوں نے زکوٰۃ عائد کی یا پلاٹ پر زکوٰۃ عائد کی یا اور سرمایہ کی صورتیں نئی پیدا ہوئیں تو یہی کر کے کی نا. رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں تو یہ چیز نہیں تھی. اسی طرح سے عرب میں کچھ چیزیں تھیں جو زمین سے اگتی تھیں, تو کیا انہی تک محدود ہوگی؟ اگر آپ کے ہاں آم اگتے ہیں تو عرب تو اس سے واقف نہیں تھے, تو ان کے پھل پر زکوٰۃ نہیں ہوگی. تو چیز کو مقابل میں رکھ کے دیکھا جاتا ہے. ایسے ہی جانوروں کی زکوٰۃ میں اگر رسول اللہ کے زمانے میں دیکھیں تو وہاں بھیڑ بکریاں ہیں, وہاں اونٹ ہیں, وہاں گائے ہیں, بھینس نہیں ہیں, لیکن ہندوستان میں تو بھینسیں موجود تھیں. تو قیاس کیا جائے گا نا پھر کہ بھینس کی زکوٰۃ میں اب کس کے ساتھ الحاق کرنا ہے. تو لوگوں نے گائے کے ساتھ کر دیا. کسی اور جگہ پہ ایسے جانور ہو سکتے ہیں کہ آپ بھیڑ بکری کے ساتھ کریں. مثال کے طور پر اگر کسی جگہ پہ لوگ ہرن اور چکارے اور اس طرح کے جانور پالنا شروع کر دیں اور انہیں پالتو بنا لیں تو وہاں آپ اس کا الحاق کس چیز سے کریں گے؟ بھیڑ بکریوں سے کریں گے نا. تو اس لیے یہ اجتہادی عمل تو قیامت تک ایسے ہی جاری رہے گا. اسی کی طرف میں نے توجہ دلائی ہے, کوئی ایسا نیا کام نہیں کیا.
ٹھیک ہے, ہم صاحب نے فرمایا کہ پیداوار کی زکوٰۃ کی یہ تین مدات ہیں, مال محنت اور سرمایہ دونوں لگے تو 5%, دونوں میں سے کوئی ایک لگے تو 10%, اور دونوں ہی نہ لگیں اور ویسے ہی آپ کو عطیہ خداوندی کے طور پہ کچھ چیز مل جائے تو 20%. یہ بتائیے گا کہ پیداوار کی زکوٰۃ آیت کب ہوتی ہے, اور یہ پیداوار جب ہم کر رہے ہوتے ہیں تو پوری پیداوار پہ 10%, 5%, 20% دینا ہوتا ہے, یا جو ویلیو ایڈیشن ہوتی ہے, سونا 100 روپے کا پیچھے سے لیا اور اس پہ محنت لگا کے ایک زیور بنا کے 130 کا بھیجا, تو اب 130 پہ زکوٰۃ ہوگی یا صرف 30 روپے کی ویلیو ایڈیشن پہ زکوٰۃ ہوگی؟
یہ صنعتی معاملات میں تو ویلیو ایڈیشن ہی پر زکوٰۃ ہونی چاہیے, کیونکہ پیچھے سے بہت سا جو میٹیریل آتا ہے وہ پہلے سے زکوٰۃ کے مرحلے سے توقع کی جانی چاہیے کہ مسلمانوں کے معاشرے میں گزر کر آئے گا. نہیں گزرا ہے تو کوئی ذمہ داری اس آدمی پر نہیں ہے, وہ ذمہ داری پیچھے تھی, جس نے سونا خریدا اس نے زکوٰۃ دینی تھی اس کے اوپر. اب آپ نے اس پر جو عمل کیا ہے تو اس سے ایک ویلیو ایڈیشن ہوتی ہے, تو اس کے اوپر یعنی اس کے 5%, اس کے 10%, اس کے 20% پر قاعدے کے مطابق زکوٰۃ عائد ہو جائے گی. یہی طریقہ ہوگا, لیکن یہ صنعتی پیداوار میں ہے. باقی یہ ہے کہ آپ نے فیسیں لی ہیں, آپ نے ایک اسکول بنایا ہے, کوئی کالج بنایا ہے, ڈاکٹر کی حیثیت سے فیسیں لی ہیں, تو ایک کلینک کے اوپر آپ کا کچھ خرچ بھی ہوتا ہے. غیر تنخواہیں دیتے ہیں, آپ کو عمارت ہوتی ہے, کوئی کرایہ دیتے ہیں, اسی طرح سے اس میں آپ کی محنت بھی صرف ہو رہی ہوتی ہے, تو 5% ہو جائے گی. وہ گراس پہ ہوتی ہے ہمیشہ, اس میں اخراجات نہیں نکالے جاتے. پیداوار کی زکوٰۃ کا اصول یہی ہے, لیکن جو اس کے لیے میٹیریل چاہیے یا کوئی اس طرح کی چیز چاہیے وہ ایک طرح سے عوامل پیداواری کا حصہ بن جاتی ہے, اس کے بغیر زیور بن نہیں سکتا. تو اس لیے جیسے اس فیکٹری پر کوئی زکوٰۃ نہیں ہے, اس کارخانے پر نہیں ہے, اسی طریقے سے اس را میٹیریل پر بھی نہیں ہوگی, بلکہ ویلیو ایڈیشن کے اوپر ہوگی. اور یہ جو زکوٰۃ ہے یہ میں نے پہلے عرض کر دیا کہ 5, 10 اور 20% ہوگی. یعنی اس میں دیکھا یہ جائے گا کہ کیا وہ محنت اور سرمایہ دونوں سے پروڈیوس ہو رہا ہے, یا وہ محض محنت یا محض سرمایہ سے ہو رہا ہے, یا پھر دونوں کے بغیر ہونا شروع ہو گیا.
ٹھیک, شغام صاحب, ہم چیزیں کرائے پہ دیتے ہیں اکثر, شادی ہال کرائے پہ دیتے ہیں, بلڈنگ عمارتیں گھر کرائے پہ دیتے ہیں, تو یہ کرائے پہ گھر دینے سے جو ہمیں آمدن ہو رہی ہوتی ہے اس کو کس میں شمار کریں گے؟ اور عام طور پہ ہمارے اخراجات آ رہے ہوتے ہیں کچھ مینٹیننس کے, کچھ ٹیکسز کے, مغربی ممالک میں بہت بڑی تعداد ٹیکسز کی ہوتی ہے, تو کیا ان کو نکال کے جو آمدن بچی ہے اس کے اوپر زکوٰۃ عائد کریں گے؟
دیکھیے, بات یہ ہے کہ یہ کرائے کی چیزوں کے اوپر بھی وہی, اگر آپ کے اخراجات بھی ہو رہے ہیں, یعنی ایک تو چیز یہ ہے کہ خود اس چیز کو وجود میں لانے کے لیے اخراجات ہو رہے ہیں یا وجود میں رکھنے کے لیے بہت اخراجات ہو رہے ہیں, تو اس صورت میں تو وہی اصول ہوگا کہ آپ اس کو نکال لیں اس کے اندر سے. لیکن اگر معمول کے اخراجات ہو رہے ہیں اور آپ کی کچھ محنت بھی صرف ہو رہی ہے تو پھر 5% کرائے کا, اور اگر بس سرمایہ لگ گیا ہے, مکان بن گیا ہے, اب تھوڑا بہت اس پر خرچ بھی ہو جاتا ہے, لیکن یہ کہ وہ کوئی ایسا قابل ذکر خرچ نہیں ہوتا, تو پھر 10% کرائے کا ہوگا. اور یہ جو آپ نے پوچھا تھا کہ کب ادا کی جائے گی, یہ آج پیداوار ہوئی ہے تو اسی وقت عائد ہو جائے گی.
ہر پیداوار پہ
وا تو حق ہو یوم حسادے, پیداوار کی زکوٰۃ میں سال کا انتظار نہیں کیا جاتا. یعنی آپ ادا کرنے کا طریقہ جو چاہے اختیار کر لیں, لیکن وہ تو پیداوار جب ہو گئی تو ادا عائد ہو گئی آپ کے اوپر. ایک فصل آ گئی اس پر عائد ہو گئی, اگلی فصل آئے گی اس پر عائد ہو جائے گی.
وہ
کوئی چیز اگر روزانہ پیداوار دے رہی ہے تو روزانہ عائد ہو جائے گی. اور وہ نتیجہ کے لحاظ سے ایک ہی بات ہوگی, آپ حساب سال کے لحاظ سے کر لیں, 6 ماہ کے لحاظ سے کر لیں, روزانہ کے لحاظ سے کر لیں. اگر مثال کے طور پر آپ نے ایک گھر کرائے پہ دیا ہوا ہے اور اس کا کرایہ ہر مہینے ملتا ہے, تو ہر مہینے زکوٰۃ تو عائد ہو گئی, آپ ادا آپ نے کب کرنی ہے وہ آپ سال کے سال بھی کر سکتے ہیں.
ٹھیک, ہم سب اس میں یہ بات بھی بیان فرمائیے گا کہ ہمارے عام طور پہ انویسٹمنٹ کے لیے پلاٹس لیے جاتے ہیں, تو وہ اس پہ زکوٰۃ تو آ رہی ہوتی ہے, لیکن زکوٰۃ ادا آدمی اسی وقت کر سکتا ہے کہ جب وہ پلاٹ بکے. تو کیا یہ بھی ہو سکتا ہے کہ زکوٰۃ آپ پر عائد ہو گئی ہے لیکن آپ اس کی ادائیگی کو مؤخر کر سکتے ہیں چیز کے بکنے تک؟
جی بالکل ایسے ہی ہے, اس لیے کہ آپ بہت سی چیزیں ایسی ہیں کہ جن کو توڑ تو نہیں سکتے. یعنی یہ تو نہیں ہو سکتا نا کہ آپ ایک پلاٹ ہے آپ کے پاس ایک کنال کا یا دو کنال کا, تو اس کا ایک کونا بیچتے ہیں یہ زکوٰۃ دینے کے لیے. تو اس میں یہ ہے کہ حساب رکھیے, جو اس کی اس وقت مارکیٹ میں قیمت ہر سال بنتی جائے گی उस पर ज़कात आयद होती चली जाएगी। जब आप बेचेंगे तो फिर वो रकम इकट्ठी अदा कर दें।
ठीक, सोने के बारे में आमतौर
काम अगर किसी आदमी के पास गुंजाइश है देने की तो वो ज़रूर दे।
ठीक, ज़ेवरात के बारे में आमतौर पर उलमा ये कहते हैं कि अगर आप पर ज़कात आयद हो गई है और आपके पास पैसे नहीं है तो सोने को बेच कर आप उसकी ज़कात आयद करें, तो वहाँ पर मौखर नहीं की जा सकती क्या?
जी, उसकी वजह यह है कि सोने को बेचने से या उसका कोई हिस्सा बेचने से कोई ऐसा क़यामत नहीं आती, वो आसानी से बेचा जा सकता है, तो इस वजह से वो ठीक ही कहते हैं। तहम अगर किसी मामले में ऐसी मुश्किल वहाँ भी पेश आए और आप समझते हैं कि ये 2 साल बाद 3 साल बाद बिकेगा, तो आप उसका हिसाब रखें और फिर जब बेचें तो अदा करें।
ठीक, मकान को किराए पर
देकर ये हिसाब रख के बेचने का उसूल वही होगा कि जहाँ उस वक्त उसका अदा करना मुतअज़्ज़िर हो जाए, यानी कमो बेश नामुमकिन हो जाए, वो आसान काम ना हो।
ठीक, मकान पर किराया अदा करते हैं मगरिब मालिक में आमतौर पर लोग मकान मॉर्गेज पे लेते हैं, तो जो मॉर्गेज की पेमेंट की अदायगी के बाद बकिया रकम बचती है उसके ऊपर ज़कात अदा की जाएगी या वो जो मुकम्मल रकम है उसके ऊपर?
नहीं, जो कुछ बचता है वो तो निकल गई, वो तो असल में आपका है ही नहीं, तो इसलिए उसके बाद ही आप अदा करेंगे।
ठीक, आगे बढ़ते हैं हम सब। ये बताइएगा कि आपने बताया कि डॉक्टरों की फ़ीस और इसी तरह शादी हॉल लोग किराए पर देते हैं, स्कूल चलाते हैं, उन सब पर भी, सर्विस इंडस्ट्री पर भी आप इसी का इतलाक़ करते हैं, तो आप फरमाते हैं अक्सर कि अगर कोई टैक्स अदा कर रहा है हुकूमतों को तो जो ज़कात उसके ज़िम्मे वाजिब है वो टैक्स उसमें से मिन्हा कर सकता है, उस टैक्स को निकाल सकता है, इसकी ज़रा तफसील बताइएगा, इस्तदलाल बताइए।
ये बड़ी सादा सी बात है, जैसे पहली बात के बारे में मैंने अर्ज़ किया कि अल्लाह के पैगम्बर ने अपने ज़माने के लिहाज से फ़ैसला कर दिया कि इन इन चीज़ों पर ज़कात होगी। अब अगर उसी इल्लत को सामने रख के जो बायस बनी है वहाँ आप देखते हैं कोई नई चीज़ वजूद में आ गई है तो उस पर इतलाक़ किया जाएगा उसका, यानी ये नहीं कहा जाएगा कि सोने पर ज़कात आयद की गई थी अब करेंसी नोट हैं तो नहीं अदा की जाएगी। ये नहीं कहा जाएगा कि गायों पर तो ज़कात आयद होती थी अब भैंसे पालेंगे तो ज़कात नहीं देंगे। तो जो भी नई चीज़ होगी वो जानवरों में होगी, मुआशी में होगी, वो माल में होगी, वो पैदावार में होगी, उसको उसी उसूल पर इल्हाक करके दिखाया जाएगा। ये मैंने पहले इब्तिदा में अर्ज़ कर दिया था कि इस्लामी कानून की रूह से हुकूमत को इससे ज़ायद कुछ लेने का हक़ नहीं है। आजकल की हुकूमतें टैक्स लेती हैं तो ज़ाहिर है कि ये चीज़ अल्लाह के कानून की खिलाफ वर्जी करके ली जाती है, तो आप अपनी ज़कात को जो आप पर अल्लाह की तरफ से आयद की गई थी उसमें से मिन्हा कर सकते हैं, यानी जितनी आपने टैक्स में रकम अदा कर दी उसका हिसाब करें और जो आप पर ज़कात आयद होती है उसका ज़कात के लिहाज से हिसाब करें। तो अगर वो उतनी रकम अदा हो गई है तो आपकी ज़कात भी अदा हो गई, अगर उतनी रकम अदा नहीं हुई तो जो ज़ायद है वो आप अदा कर दें।
ठीक, अच्छा, ये जो आपका इश्तिहाद है इस मामले में कि चूँकि हुकूमत को यही मुकर्र किया गया था इससे ज़्यादा वो ले नहीं सकती थी, अगर उसने ले लिया तो अब हम मना कर सकते हैं, कोई इसकी मिसाल हमारे कदीम तुरास के अंदर, कोई आसार के अंदर भी मिलती है कि हमारे बुज़ुर्गों में से किसी ने भी इसी तरह का कोई मामला किया हो?
जी, सहाबा ताबईन के आसार में इसकी मिसालें मिलती हैं, जब टैक्स लगाए गए तो उन्होंने ये तरीका इख्तियार किया। हमारे एक जलील कदर आलिम ने उसकी बहुत सी मिसालें बयान भी कर दी थी एक मौके के ऊपर, कोई लोग चाहें तो उसको देख सकते हैं, मौलाना अमार खान नासिर साहब का मजमून मौजूद है उसमें देख सकते हैं।
ठीक, ये बताइएगा हम सब, ये ज़कात जो हम गवर्नमेंट को देते हैं अपनी, सॉरी, जो टैक्स हम गवर्नमेंट को देते हैं अपनी ज़कात से मिन्हा कर सकते हैं, इसमें क्या तमाम डायरेक्ट इनडायरेक्ट टैक्सेस शामिल हैं, इनकम टैक्स, सेल्स टैक्स, एक्साइज ड्यूटी, ये जितने टैक्स हम दे रहे होते हैं?
ये जिसको आप टैक्स कहते हैं वो तो सब शामिल हैं, लेकिन हमारे यहाँ आजकल हुकूमतें जो कारोबार करती हैं उनके मुआवजे के ऊपर अगर कोई इजाफा करती हैं तो उसको भी टैक्स कह लिया जाता है, दरा हाल है कि उसके लिए टैक्स का लफ्ज़ मौजू नहीं है किसी तरह भी। यानी हुकूमत अगर पेट्रोल बेच रही है, हुकूमत अगर बिजली बेच रही है, तो वो ख़रीदो फरोख्त का मामला है, उसकी कीमत वो जो चाहे मुकर्रर करे, मार्केट के लिहाज से मुकर्रर होती है। इसी तरह हुकूमत अगर कोई सहूलत फराहम करती है आपको, जैसे सड़कें बना देती है, पुल बना देती है, उसके ऊपर टॉल आयद कर देती है, उसका भी टैक्स से कोई ताल्लुक नहीं है, वो असल में उस सड़क को इस्तेमाल करने का मुआवजा है, तो उसको आप मिन्हा नहीं कर सकते। बाकी जो टैक्स हैं हकीकत में, यानी जो आपके कमाए हुए से बग़ैर इस तरह के किसी इस्तफादे के आपसे लिए जाते हैं, जिनको टैक्स कहना चाहिए हकीकी मानी में, वो सब आप निकाल सकते हैं।
ठीक है, हम सब ये बताइएगा कि बहुत सारा ऐसा माल होता है जो आदमी के तसरुफ में नहीं आया होता लेकिन वो उसका माल होता है, मिसाल के तौर पे कुछ बॉन्ड्स लेके रखे हुए हैं या कहीं स्टॉक्स रखे हुए हैं, यहाँ कहीं इन्वेस्टमेंट हुई भी है, तो माल पर ज़कात के सिर्फ उस वक्त आयद होगी जब वो आपके तसर्रुफ़ में हो, या अगर वो आपका माल है तो आपने उसको ज़कात देनी है।
नहीं, ये जो आपने बॉन्ड की मिसाल दी है वो तो ज़ाहिर माल है जो उसने रखा हुआ है, यानी उसमें तो ऐसा नहीं है कि कोई तसर्रुफ़ में नहीं है, जब चाहे उठाए कि उनको बेच दे, वो ऐसे ही है जैसे कि नोट रखे हुए हैं या सोना रखा हुआ है, तो उसकी ज़कात दी जाएगी उसी वक्त दी जाएगी। उसका ये मतलब नहीं है कि बॉन्ड ही को उठा के दिया जाएगा, यानी ज़ाहिर है कि आप रुपए में उसकी ज़कात दे सकते हैं या किसी और सूरत में दे दें, लेकिन ज़कात उस पर आयद होगी, वो माल है जो आपके पास मौजूद है, कोई ऐसी चीज़ कि जिसको इस वक्त तोड़ना मुनासिब नहीं है या वो नुकसान का बायस बनता है। मसलन एक ज़ेवर बना हुआ है और ये मालूम होता है कि अगर इस ज़ेवर का एक हिस्सा तोड़ दिया गया तो ये तो ज़ेवर ही नहीं रहेगा। तो इस तरह की चीज़ों की आप मौखर कर सकते हैं कि जब बेचेंगे उस वक्त दे देंगे, लेकिन फिर हिसाब रखेंगे और दुनिया से चूंकि जाना भी होता है तो वसीयत भी करेंगे कि इसकी इतनी ज़कात मुझ पर आयद होती है, जब ये बेचा जाए तो अदा कर दिया जाए।
ठीक। और सर, स्टॉक्स वगैरह पे आजकल कुछ वर्चुअल करेंसीज आई हुई हैं, उनके ऊपर ज़कात कैसे आयद की जाए?
इसका फ़ैसला इसके माहरीन को करना चाहिए। अगर वो माल तजारत है तो उस पर तजारत की ज़कात आयद हो जाएगी। अगर उसकी नौईयत एक आमिल पैदावार की बन गई है और वो तो अपनी जगह कायम रहते हैं और जिस तरीके से एक ज़मीन पैदावार देती चली जाती है उस पर कोई मनफत होती है, जैसे आपको सैलरी मिलती है तो उस पर पैदावार की ज़कात आयद होगी।
ठीक। हम सब, बहुत सारी ऐसी आमदन होती है जो आदमी की नौकरी ख़त्म होने के बाद होती है, तो वहाँ पर तो सैलरी नहीं कंसीडर हो रही होती है, मसलन पेंशन है या मसलन इस तरह के बास फंड्स हैं, प्रोविडेंट फंड उसको मिल जाता है, तो वो पेंशन पे क्या ज़कात आयद करेगा? और प्रोविडेंट फंड की जब बड़ी रकम एक मिलती है तो उस पर क्या ज़कात होगी?
बस जब मिलेगी पेंशन, जिस दिन मिल गई ज़कात आयद होगी, वो भी जब मिलेगी तो ज़कात आयद हो जाएगी।
ठीक। और पेंशन पे क्या जो निसाब है उसके तहत ज़कात आयद होगी? आमदन
ऐसी
की
सब
ज़कात
चीज़ों पर 10% ज़कात आयद होगी।
उसका क्या इस्तदलाल है?
यही कि उसमें चूँकि आपकी मेहनत तो अपनी सरफ हो रही, आपको मिल रही है वो रकम, आपने मेहनत की थी किसी ज़माने में, सरमाया और मेहनत जब दोनों मिल के किसी पैदावार का ज़रिया नहीं मिल रहे तो 10%, अगर दोनों के बगैर हो रही है तो 20%, और अगर दोनों के साथ हो रही है तो 5%।
ठीक। हमसे ये बताइएगा कि ज़कात जब हम अदा करते हैं तो क्या इसके लिए ज़रूरी है कि हम देने वाले को बताएं कि हम ज़कात की रकम दे रहे हैं, और अपने बहन भाइयों और वालदेन को क्या ज़कात दी जा सकती है?
सबको दी जा सकती है, जो ज़रूरतमंद है उसे ज़कात दें, यानी सबसे बढ़कर तो आपके अज़्ज़ा आपके अक्रबा ही इसके मुस्तक होते हैं कि अगर आपके पास कोई अल्लाह की राह में देने के लिए है तो आप उनको दें। हुकूमत लेगी तो फिर तो आपको हुकूमत के सपुर्द करनी है, यानी फिर आप ज़कात में से अपने तौर पर कोई तसर्रुफ़ नहीं कर सकते। लेकिन अगर हुकूमत नहीं ले रही और आप अपने तौर पर दे रहे हैं तो वालदैन ज़रूरतमंद हैं तो उनको दें, अज़्ज़ा ज़रूरतमंद हैं तो उनको दें, कोई उस्ताद ज़रूरतमंद है तो उसको दें, आपके कोई करीबी दोस्त, आपके अहबाब, आपके हमसाए, जो भी ज़रूरतमंद है, और सबसे बढ़कर जो आपके ताल्लुक़ वाले होते हैं वो पहले मुस्तहिक हैं, उनका पहला हक है, तो उनको ज़रूर ज़कात दें।
ठीक। ये बताइएगा हमसे, गैर मुस्लिमों को क्या ज़कात अदा की जा सकती है?
बिल्कुल दी जा सकती है, यानी गरीब आदमी आपका हमसाया है, आपके यहाँ काम करता है, आपका कोई ड्राइवर है, आपकी फैक्ट्री में मुलाजमत करता है, आपके दफ्तर में काम करता है, तो आपके अज़्ज़ा अक्रबा से अगर कुछ बच गया है तो आप उसको भी दे सकते हैं।
ठीक।
और इसमें हरगिज़ ये ज़रूरत नहीं होती कि आप उसको बताएँ या उससे पूछें, आपका इत्मीनान होना चाहिए कि ये आदमी ज़रूरतमंद है, मुस्तैक है, जो भी इन्फाक के मामलात हैं यानी अल्लाह की राह में खर्च करना है उसमें न मज़हब देखा जाता है, ना इस तरह से उसके हालात की खोज कुरेद की ज़रूरत होती है। आपका एक अमूमी फ़ैसला होता है अपने किसी अज़ीज़ के बारे में, करीब के बारे में, कि ये फिलवाक़े मुस्तैक है, यानी मुस्तैक का मतलब क्या, ज़रूरतमंद है। अब एक आदमी है, घर तो उसके पास है, खाने पीने को भी है, बच्चे को तालीम नहीं दिला सकता, तो ये उसकी ज़रूरत है। आप जानते हैं कि जो इसकी आमदन है उसमें ऐसा नहीं है कि वो अपने पास रख के बैठा हुआ है, इसी तरह किसी को अपनी बेटी को घर से उठाना है और इस तरह के बहुत से अखराजात आ जाते हैं, तो उनमें ये देखना चाहिए और इसका इत्मीनान करना चाहिए कि मेरा भाई या मेरा कोई पड़ोसी या मेरा कोई अज़ीज़ फिलवाक़े इसका मुस्तहिक है, उसकी ज़रूरत है, आपका इत्मीनान है, आप दे दें।
ठीक। ऐसे बताइएगा कि बस औक़ात हमें विरासत में एक बड़ा माल मिल जाता है, ना उसमें हमारी मेहनत का दखल होता है, ना हम कोई सरमाया लगाते हैं, वो माल क्या हमारी बचत एसेट ही में शुमार होगा, माल आगे मुंतकिल हो रहा है, या उस पर कोई दूसरी ज़कात आएगी?
ये तवक्को करनी चाहिए कि जिस बाप से या जिस अजीज़ से आपको वो मीरास मिल रही है वो ज़कात देता रहा उस पर, आपको मिलेगा जब, तो आप माल के मालिक हो गए, फिर उसके बाद आपकी ज़कात का दिन आएगा तो आप ज़कात दीजिएगा। لیکن اگر مثلا کوئی فیکٹری آپ کو منتقل ہو گئی ہے، کوئی زرعی زمین منتقل ہو گئی ہے، تو پیداوار آئے گی تو اس کی زکوٰۃ عائد ہو جائے گی اس کے اوپر.
ٹھیک، ہمیں تحائف ملتے ہیں اکثر، یا آپ نے فرمایا تھا کہ جو عطیہ خداوندی کے تحت محض کوئی چیز مل جائے تو اس پہ 20% زکوٰۃ ہے، اس کی کوئی عملی مثال مجھے بتائیے گا. اور جو بالعموم تحائف لوگوں کو مل رہے ہوتے ہیں، کیا ان پہ بھی اس کا اطلاق ہوگا؟
تحائف کی نوعیت بھی وہی ہے کہ دائرہ یہ تصور کرنا چاہیے کہ جس نے آپ کو تحفہ دیا ہے وہ زکوٰۃ دے گئی دیا ہوگا اس نے، وہ آپ کو مل گیا، اب آپ کی ملکیت ہے. اگر وہ کوئی مال کی نوعیت کی چیز ہے تو جب آپ کا دن آئے گا آپ اس پر زکوٰۃ ادا کر دیں گے. اس کو ماضی کے لحاظ سے دیکھنا ٹھیک نہیں ہے. لیکن آپ کے ہاں مثلا کوئی خزانہ نکل آیا ہے، اب اس میں کوئی محنت تو نہیں کی گئی، آپ نے گھر کو کھودا اور معلوم ہوا کہ بہت مال آ گیا ہے، تو اس میں 20%.
ٹھیک، مال اگر قرض پہ دیا ہوا ہے میں نے اور وہ میرے تصرف میں نہیں ہے اور وقت آ گیا ہے زکوٰۃ کا، تو کیا میں اس مال پہ زکوٰۃ ادا کروں گا؟
جب آپ نے قرض دے دیا ہے تو آپ نے خدمت میں مال کو لگا دیا ہے. قرض بجائے خود تبرع کا، نیکی کا، خیر کا عمل ہے. تو اس وجہ سے جب تک وہ آپ کے مقروض کے پاس ہے اس پر کوئی زکوٰۃ عائد نہیں ہوتی، جب وہ آپ کو واپس ملے گا اس کے بعد آپ زکوٰۃ دیں گے.
ٹھیک، سروس انڈسٹری میں غام سے ہم دیکھتے ہیں بسا اوقات لوگ ہوتے ہیں، چھوٹے موٹے کام کرتے ہیں، ہینڈی مین ہیں، ان کی بھی محنت سے پروڈکشن ہو رہی ہوتی ہے، تو کیا وہ نصاب ہوگا کہ جس میں پروڈکشن کے اندر کم سے کم مال مقرر کر دیا جائے کہ اس سے نیچے اگر مال ہو تو اس پر ہم زکوٰۃ سے اس کو مستثنا قرار دے سکتے ہیں؟
میں نے ابتدا میں عرض کیا تھا کہ جن چیزوں میں رسول اللہ نے کوئی مقرر کر دیا ہے وہاں تو وہی رہے گا، لیکن ہم اپنے طریقے کے اوپر آج کے زمانے کو سامنے رکھ کے اور وہاں جو اصول کار فرما ہے اس کو ملحوظ رکھتے ہوئے مقرر کریں گے. عام طور پر اس وقت حکومتوں نے ٹیکس کے لیے نصاب مقرر کیا ہوا ہے، یہ اسی اصول پر مقرر کیا جاتا ہے، تو اسی کو بنیاد بنا لیا جائے. بس اتنا مستثنا ہوگا جتنا ایک انکم ٹیکس میں حکومتیں مستثنا کر دی ہیں، اس کے بعد پھر زکوٰۃ عائد ہو جائے.
ٹھیک، یہ سوال غم سب پوچھنا چاہتا ہوں میں آخر میں، تاکہ لوگوں کو اس سے جو قرآن کی روشنی ہے، ہدایت ہے، اس میں کوئی بات محسوس ہو. وہ یہ کہ زکوٰۃ ادا کرتے ہوئے جو ترجیحات ہیں، ہم دیکھتے ہیں بالعموم ہم کچھ اداروں کو زکوٰۃ دے رہے ہوتے ہیں، دینی کاموں میں زکوٰۃ دے رہے ہوتے ہیں، کوئی خدا نے ترجیح مقرر کی ہے کہ غربا، مساکین، بھوکے، رشتہ دار، پہلے ان کی ضرورت پوری کی جائے گی، پھر یہ جو نفل کام ہے، خیر کے کام ہے، دینی کام ہے، ان میں دی جائے گی، ترجیح کیا ہونی چاہیے؟
وہی جو اللہ تعالیٰ نے خود مقرر کر دی ہے کہ جو کچھ بھی آپ انفاق کرتے ہیں اس کے پہلے حقدار کون ہے، فل الوالدین والاقربین، اس کے پہلے حقدار آپ کے والدین اور آپ کے اعزہ اقربا ہیں، یعنی جو قریبی لوگ ہیں. ظاہر ہے کہ ان قریبی لوگوں میں پھر درجہ بدرجہ آپ کے قبیلے کے لوگ، آپ کی برادری کے لوگ، آپ کے پڑوس کے لوگ، یہ زیادہ حقدار ہیں. جب ان سے بھی کچھ بچ جاتا ہے پھر اس کے بعد آپ کی ثواب دید پر ہے، آپ جس کو زیادہ بہتر سمجھتے ہیں دے دیں، لیکن پہلا حق انہیں لوگوں کا ہے. اس کے بعد کسی ادارے کو دینی چاہیے، اس کے بعد کسی ہسپتال کو دینی چاہیے، اس کے بعد اس دائرے سے باہر دینی چاہیے. تو پہلے اس حق کو ادا کرنا ضروری ہے.
ٹھیک، ہم سب غیر مسلم حکومتیں جو ہم سے ٹیکس لیتی ہیں، کیا ہم ان کو بھی زکوٰۃ سے منع کر سکتے ہیں؟
ہر حکومت کو کر سکتے ہیں، وہ بھی ظاہر آپ کو وہ ساری ضرورتیں فراہم کر رہی ہیں، بلکہ بعض جگہوں کے اوپر بہتر طریقے سے فراہم کر رہی ہیں، جن کی بنیاد پر اللہ تعالیٰ نے یہ کہا ہے کہ حکومتوں کے سپرد کر دیا جائے. تو جہاں کہیں جو نظم اجتماعی ہے، جب آپ اس کا حصہ بن گئے ہیں، اس کے شہری ہیں، تو آپ ایک معاہدے میں بن گئے ہیں. آپ سے جو ٹیکس لیا جاتا ہے وہ ظاہر ہے کہ وہ اگر غیر مسلموں کی اکثریت کی حکومت ہے تو وہ تو ٹیکس ہی لیں گے، تو آپ اس میں اس کو منہا کر سکتے ہیں.
ٹھیک، چھوٹے بچے پورا سال کچھ رقم جمع کرتے ہیں، اور وہ رقم کیا وہ بھی قابل زکوٰۃ ہوگی، یا بچوں کے لیے بلوغ کی عمر کی شرط ہے نصاب میں زکوٰۃ کی ادائیگی کے لیے؟
بلوغ کی عمر کے بعد ہی زکوٰۃ عائد ہوتی ہے، بچوں کو کھیلنے دیں جب وہ کھیل رہے ہیں.
ٹھیک، ہم سب آخری سوال میرا آپ سے یہ ہے کہ بہت زیادہ تفصیلات ہم نے آپ سے پوچھی، وقت کم تھا، خواہش ہی تھی کہ جو لوگ وہ زکوٰۃ کیلکولیٹر استعمال کریں ان کو ایک تصور مل جائے. آپ کا تفصیلی نقطہ نظر کہاں بیان ہوا ہے، اور لوگ اس کے استدلال کو کیسے دیکھ سکتے ہیں؟
میں نے اپنی کتاب میزان میں اس کو بہت تفصیل کے ساتھ بیان کر دیا ہے، اور میرا خیال ہے کہ آج بھی گفتگو کی ہے، اس سے پہلے بھی بہت سی نشستوں میں، بہت سے پروگراموں میں، بہت سی مجالس میں میں اس کی تفصیلات کرتا رہا ہوں، تو دونوں جگہ لوگ دیکھ سکتے ہیں. لیکن تحریری صورت میں دیکھنا چاہیں تو میری کتاب میزان میں ہے. میزان میں زکوٰۃ کا باب ہے، وہ نکال لیں اس کی فہرست میں، وہاں یہ ساری چیزیں اصول کے طور پر لکھی ہوئی مل جائیں گی.
ٹھیک، ہم سب غاندھی سینٹر کے تحت زکوٰۃ کیلکولیٹر بنایا گیا ہے، جہاں لوگ آسانی سے اپنی زکوٰۃ کیلکولیٹ کر سکتے ہیں. غاندھی صاحب کے تصورات قرآن و سنت کی روشنی میں جو کچھ سمجھا ہے ان کی کتاب میں بھی موجود ہیں، اور آج کی گفتگو میں بھی ہم نے سمجھا. ہمارا وقت غاندھی صاحب یہاں پہ پورا ہوتا ہے. اب تک آپ کے وقت کا بہت شکریہ.
بہت شکریہ.